This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जागलमको चम्क हे नौजवान हो भन्ने यो धुनका साथै आज पनि युवा संसार यो कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। इन्द्र, तपाईँलाई कार्यक्रममा स्वागत छ। सदा चाहिँ हामी अबको एक घन्टा तपाईँका साथमा रहनेछौँ। तपाईँ हामीलाई अनलाइन मार्फतबाट radio.adelaide.edu.au मार्फत सुन्दै हुनुहुन्छ भने, तपाईँ साउथ अस्ट्रेलियामा बस्दै हुनुहुन्छ भने डिजिटल रेडियोमा पनि तपाईँले सुन्न सक्नुहुन्छ, तपाईँको स्थानीय रेडियोमा पनि तपाईँले सुन्न सक्नुहुन्छ, अथवा तपाईँले आइफोनबाट पनि एप डाउनलोड गरेछ भने त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। तपाईँले हामीलाई फुर्सदको समयमा ipajournal.com पनि सुन्न सक्नुहुनेछ भने युवासंसार.com आफ्नै हाम्रो आफ्नै वेबसाइट त छँदैछ, त्यसमा पनि सुन्न सक्नुहुनेछ। हामीलाई तपाईँले सम्पर्क गर्न लागि हाम्रो ठेगाना हो युवा संसार भन्ने फेसबुक, त्यहाँबाट पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, अथवा 228 युवा संसार 228 नर्थ टेरेसमा पनि तपाईँले पोस्ट गर्नुभयो भने त्यहाँ पनि हामीले पाउनेछौँ। त्यसका साथै युवा.संसार@hotmail.com पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। आज नोभेम्बर 11, 2012 कार्तिक 26 गते 2069 द्वादशी तिथि परेको छ। 1 बजेदेखि अब 1 बजिसकेको छ, त्यस भएर हामी युवा संसार कार्यक्रम सुरु गर्छौँ। युवा संसारमा आज मैले विशेष गरी तीन व्यक्तिको बारेमा कुरा गर्ने जमर्को गरेको छु। तीन व्यक्ति रहनेछन्। हिजो मात्रै हामीले यहाँ साउथ अस्ट्रेलियामा निकै चर्चा गऱ्यौँ, निकै ठुलो कार्यक्रम गऱ्यौँ, उहाँलाई सम्झ्यौँ, उहाँका योगदानहरूलाई सम्झ्यौँ। तपाईँहरूले सुन्नु जानुभएको थियो होला कार्यक्रममा, भुटनिस एथनिक स्कुलले गरेको त्यो विशेष कार्यक्रममा हामीले नेपाली साहित्य भण्डारका धुरन्धर विद्वान लक्ष्मीप्रसाद देवकोटालाई हामीले सम्झेको थियौँ। उहाँलाई सम्झेर म केही उहाँको बारेमा भन्नेछु। त्यसपछि हामी अहिले चर्चामा रहेको है विश्वव्यापी रूपमा निकै ठुलो चर्चा कमाइरहेका दुईजना व्यक्तित्व, अथवा भनौँ तपाईँलाई थाहा छ नै छ होला सायद, पछिल्लो समय चर्चामा रहेको भनेको अमेरिकाको राष्ट्रपति चुनाव बराक ओबामा र यदि तपाईँलाई कमी मात्रै थाहा छ अथवा त्यति चर्चामा रहनु भएको छैन, त्यति धेरै याद गर्नुभएको छैन भने चिनमा पनि चुनाव हुँदैछ। चिनको प्रधानमन्त्री राष्ट्रपति फेरिने सम्भावना अथवा फेरिँदैछ। अबको केही दिनपछि नयाँ व्यक्तित्वहरू त्यहाँ आउँदैछन् चिनमा पनि, र विश्वकै यी दुई ठुला राष्ट्र, शक्ति राष्ट्र आर्थिक रूपले, राजनैतिक रूपले र अन्य किसिमले पनि निकै शक्तिशाली दुईवटा राष्ट्रको बिचमा नेतृत्व परिवर्तनको बारेमा पनि म आज चर्चा गर्नेछु दुई व्यक्तित्वको बारेमा। तपाईँलाई यी तिनवटा व्यक्तित्वले निकै प्रभावित पार्नेछ भन्ने मैले जमर्को गरेको छु। अब सुरु गर्छु म सदा चाहिँ युवा गतिविधिबाट। मिडल इस्ट र नर्थ अफ्रिकाका युवाहरूले क्लाइमेट चेन्जका बारेमा वृहत अभियान सुरु गरेका छन्। हिजो शनिबारदेखि सुरु भएको अभियानले त्यस क्षेत्रका सरकार र संस्थाहरूलाई वातावरणीय सुधारका लागि निश्चित कार्यक्रम सञ्चालन गर्न दबाब दिने लक्ष्य राखेको छ। उनीहरूले विश्वव्यापी रूपमै नेतृत्वतहमा रहेका मानिसहरूलाई क्लाइमेट चेन्जको विषयमा विशेष काम गर्न दबाब दिने योजना बनाएका छन्। केही समयपछि नै कतारले पहिलो राष्ट्रसङ्घीय क्लाइमेट चेन्ज कन्फरेन्स होस्ट गर्दैछ। त्यसको सेरोफेरोमा रहेर युवाहरूले यो अभियान सुरु गरेका हुन्। यसलाई अरब युथ क्लाइमेट मुभमेन्ट नाम दिएको छ। कयौँ सङ्घ संस्थाले उनीहरूलाई साथ दिएका छन् यो आन्दोलनमा। एचआइभी एड्स जन्मदै लिएर आएका मानिसहरू अब युवा अवस्थामा पुगेका कारण सो रोग उनीहरूबाट अरूमा नसरोस् भन्नका लागि विशेष अभियान चलाउनु पर्ने एक अध्ययनले सुझाएको छ। क्लिनिकल इन्फेक्सियस डिजिज नामक यो पत्रिकामा प्रकाशित सो अध्ययनले बाबुआमामा एचआइभी भएका कारण जन्मदै सो रोग लिएर आएकाहरू अब यौन संसर्गमा सक्रिय हुने समय आएका कारण विशेष कार्यक्रम तयार पार्नुपर्ने देखिएको छ। अमेरिकाका 330 त्यस्ता युवामा गरिएको, त्यस्ता भन्नाले जन्मदै एचआइभी एड्स सङ्क्रमित भएका युवाहरूमा गरिएको सो अध्ययनले के देखाएको छ भने उनीहरू असुरक्षित यौन क्रियाकलापमा सक्रिय हुन थालेका छन्। उनीहरूले आफ्नो रोगबारे आफ्नो पार्टनरलाई समेत बताएका छैनन्। यो धेरै सेन्सिटिभ कुरो देखिएको छ यहाँनिर। इन्डिया र पाकिस्तानको सम्बन्धको बारेमा तपाईँले धेरै चर्चा परिचर्चा सुन्नुहुन्छ होला सायद राजनीतिक वृत्तमा अथवा खेलकुद वृत्तमा, होइन? पाकिस्तान गएर इन्डियाको टिमलाई चाहिँ हारेर आए पनि निकै गडबडी देखिन्छ, निकै ठुल्ठुलो हल्ला हुन्छन् इन्डियामा आएपछि, अथवा इन्डिया आएर पाकिस्तानको टोलीले हारेर फर्क्यो भने, है, कुनै खेल हारेर फर्क्यो भने निकै ठुलो चर्चा परिचर्चा हुन्छ पाकिस्तानमा। त्यसको विषयमा फेरि यहाँ हेर्नु समाचार। इन्डिया र पाकिस्तानले सम्बन्ध विस्तारका लागि, खास गरी यो पछिल्लो पुस्ता युवा पुस्ताको विस्तारका लागि अभियान सुरु गरेका छन्। बुधबार भारत शासितका पन्जाब र पन्जाबका मुख्यमन्त्री सुखबीर सिंह बादल र पाकिस्तान शासित पन्जाबका मुख्यमन्त्री शहबाज शरीफले संयुक्त रूपमा लाहौरमा 8 दिने युवा मेला उद्घाटन गरेका छन्। पन्जाब दुई भागमा बाँडिएको छ, एउटा पन्जाब आधी पन्जाब पाकिस्तानमा पर्छ भने आधी पन्जाब भारतमा पर्छ। मेलाको मुख्य आकर्षण भनेको बहिरा युवाहरूका लागि आयोजना गरिएको दोस्ती कप फुटबल म्याच रहेको छ। सो अवसरमा बोल्दै बादलले आफूले भारत र पाकिस्तान बीच सम्बन्ध विस्तारका लागि धेरै प्रयास गरेको र सो मेला त्यसैको परिणाम रहेको बताए। भारतको पन्जाब स्टेटको मुख्यमन्त्री हाल पाकिस्तान भ्रमणमा रहेका छन्। अस्ट्रेलिया र मलेसियाले सांस्कृतिक सम्बन्ध विस्तार र इमिग्रेसन सम्बन्धमा आएका प्रश्नहरूलाई सुल्झाउने प्रयास स्वरूप नयाँ कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन्। अस्ट्रेलियन फरेन मिनिस्टर बब कारले घोषणा गरेअनुसार पहिलो प्रयास अन्तर्गत अस्ट्रेलियाका 6 जना मुस्लिम युवाहरू मलेसिया भ्रमणमा जानेछन् र अस्ट्रेलियाका बारेमा बोल्नेछन्। त्यस्ता कार्यक्रमले मलेसिया र अस्ट्रेलियाबारे रहेका धेरै भ्रमहरूको निदान गर्ने आशा गरिएको छ। मलेसिया भ्रमणमा भ्रमणपछि ती युवाले आफ्नो अनुभव अरू अस्ट्रेलियन युवाहरूलाई पनि सुनाउनेछन्। अस्ट्रेलिया त्यस्तै प्रकारको कार्यक्रम थाइल्यान्ड र इन्डोनेसियासँग पनि चलाइरहेको छ। अत्यधिक मात्रामा युवाको मत पाएर विजयी भएका भारत को उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले युवा रोजगारी सृजना निकै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले चुनावका बेला सबै युवालाई रोजगारी दिने, सबै युवा भन्नाले कक्षा 10 पास गरेका सबैलाई, अधिकांशलाई चाहिँ मेरिटको बेसिसमा पढाउने सुविधा दिने, सबै युवालाई कम्प्युटर दिने, यस्ता धेरै कार्यक्रमहरू, लोकप्रिय कार्यक्रम ल्याएर चाहिँ मत जितेको थियो। आज आएर उनलाई निकै चुनौती रहेको जस्तो देखिएको छ। एक विश्वविद्यालयको कन्भोकेसन सेरेमनीमा बोल्दै उनले युवा रोजगारी सिर्जनाका लागि सरकारले प्रयास गरिरहेको बताएका छन्। हेरौँ उनको प्रयास कतिको सफल हुने हो, आउँदा दिनमा हामीले देखिहाल्छौँ। स्वीडनको सरकारले बेरोजगार युवाहरूलाई रोजगारी खोज्दा नर्वे जान अनुरोध गरेको छ। यसका लागि नर्वे जाने भाडा स्वीडन सरकारले दिनेछ भने रोजगारी नपाउन्जेल नर्वेमा बस्दा प्रतिदिन 20 युरोका दरले घरको भाडा तिर्न पनि सहयोग गर्नेछ। नर्वे स्विडिस युवाका लागि रोजगारीको निकै आकर्षक गन्तव्यको रूपमा मानिन्छ। आजको लागि युवा गतिविधि यति नै। अर्को हप्ता फेरि अरू संसारभर भएका युवाहरूको गतिविधिबारे हामी चर्चा परिचर्चा गर्नेछौँ, तपाईँहरूलाई जानकारी दिने नै छु। अबको पालामा भने गीत बजाउने पालो आएको छ। हामीलाई एकजना अमेरिकाका एकजना साथीले मेरो गीत बजाइदिनु भनेर हामीलाई अनुरोध गर्नुभएको छ। उहाँको गीत हामी बजाउँछौँ। उहाँले भन्नुभएको छ म बेलनाइ 3 2009 अन्तिमतिर अमेरिकामा पुनर्वास भएको हुँ भन्नुभएको छ। उहाँको नाम धरणी तिम्सिना, उहाँले लेख्नु भएको छ। उहाँले भन्नुभएको छ म भुटानी समुदायबाट पहिलो ऱ्यापर सिङ्गर हुनुभएको छ। उहाँको यो गीत तपाईँलाई सुनौँ र उहाँको बारेमा अरू केही जानकारी तपाईँलाई म फेरि दिइहाल्छु अहिलेलाई।
Check this out. Maya garchu timilai ma chai pani ekantama basne garchu timro nai tasbir heri Maya garchu timilai ma chai pani
in my heart's like a little flame. I just wanna love you, please don't put the blame. Wherever I go, yeah, every time I see you, don't get me wrong. I just wanna be with you, bunny day was in the gig, girl, you're always mine. Till the oceans run dry, till the day I die. And you gotta feel me right, just like the shining light. And I'll never let you go, baby, out of my sight. Yeah, never let you go, baby, out of my sight. My sight.
Maya garchu timilai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri Maya garchu timilai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri
ye jaha jau jata jau timro matra yaad auncha phuleko phul jai tyo muhar yo mastishkama chhaucha ekantama basi timro lagi gungunaunchu sapanima pani timro naam ma barbaraunchu sakdina bhulna timlai jati koshish gare pani pariko jasto tyo rup auncha mero waripari atit ka palharlai bhuli deu timi mili juli tyo aba sapna jiu hami sumpina chahanchu yo jowan timro bho. Tell me that you love me and I'll never let you go. Yeah, tell
me maya garchu timilai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri maya garchu timilai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri
timro yaad ma jab ma ekantama basu I aankha bata aansu bani timi nai kasau nafat garchau malai thaha cha tari dil ma timro chaha cha timro lagi dil ma maya cha yo maya mero gara cha timi mero shabda har ma chau timi mero kalpana ma chau jaha jau jata jau timi nai timi matra chau my emotions for your deep my feelings for your deep yo duniya le ke socha just don't give a shit koi din ko matra hoina timro mero relationship maya gara timi malai and that's all I need maya
maya garchu timi lai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri maya garchu timi lai ma ajhai pani ekantama basne garchu timro nai tasbir heri ekantama basne garchu timro nai tasbir heri
एकान्तमा बस्ने गर्छु तिम्रो नै तस्बिर हेरी निकै भावुक गीत थियो तपाईँलाई मन पऱ्यो होला सायद श्रोताहरू पहिलो भुटानी ऱ्यापर सिङ्गर भनेर उहाँले आफूलाई परिचय दिन चाहनुहुन्छ धरै नै तिमसिना उहाँले हामीलाई लेख्नु भएको छ विशेष अनुरोध गर्नुभएको छ कृपया हाम्रो गीत पनि युवा संसारबाट बजोस् भन्ने कुरो सायद युवा संसारबाट हामीले बजाइसकेका छौँ धरनजी तपाईँका श्रोताहरूले धेरै मन पराउनु भयो होला आगामी दिनमा यस्ता धेरै मिठा मिठा गीतहरू लिएर तपाईँ आउनुहोला हामी यही आशा गर्छौँ र शुभकामना पनि दिन्छौँ उहाँले उहाँको जानकारी अरू थप दिँदैछु उहाँको ऱ्याप नेम अथवा ऱ्यापरको नेम निक नेम जस्तो राख्छन् उहाँले राख्नु भएको छ आफूलाई डिएनएम भन्नुभएको छ जसको अर्थ हुन्छ डेड एन्ड मोर्टल भन्नुभएको छ उहाँले ब्यान्ड उहाँहरूको ब्यान्ड छ द न्यू जेनेरेसन ब्यान्डको नाम रहेको छ जसमा सागर तिमसिना पनि हुनुहुन्छ यसमा उहाँ भुटानमै जन्मिनु भएको र बेलनाइ थ्रीमा बस्नु भएको रहेछ र 2009 अन्तिमतिर चाहिँ अमेरिका पुनस्थापनाको लागि जानुभएको रहेछ यो हामीले बजाएको गीत रहेको थियो सङ्कलन अफ ऱ्याप भन्ने उहाँको एल्बमबाट उहाँले जानकारी दिनुभएको छ यति धेरै आगामी दिनमा पनि धरन तिमसिना र सागर तिमसिनाका यस्ता धेरै गीतहरू हामीले सुन्न पाऊँ हामीले बजाउन पाऊँ युवा संसारबाट तपाईँलाई सुनाउन पाऊँ हामीलाई खुसी लाग्छ हाम्रा नयाँ युवाहरू नयाँ पिँढीहरू नयाँ नयाँ क्षेत्रमा निकै प्रगति गरिरहेका छन् यस्तो प्रगति सुन्दा हामीलाई अवश्य पनि खुसी लाग्छ र यो प्रगति अन्य युवाहरूमा पनि आइरहोस् भन्ने हामी कामना गर्छौँ अब मैले अघि सुरुमा भनेको थिएँ आज तिनजना विशेष व्यक्तिको बारेमा म गफ गर्छु भनेर. एकजना व्यक्ति रहेको छ लक्ष्मीप्रसाद देवकोटा. लक्ष्मीप्रसाद देवकोटाको बारेमा मैले त्यति धेरै भन्न त कहाँ सक्छु र. त्यस्ता व्यक्ति हुन् जसको बारेमा एकपटक दुईपटक एकजना दुईजनालाई भनेर साथ दिए पनि हुँदैन होइन. हिजो मात्रै भुटनेस एथनिक स्कुलले विशेष कार्यक्रम सञ्चालन गर्यो सल्सबरी प्राइमेरी स्कुलमा. तपाईँ जानुभएको थियो होला सायद, म विश्वास गर्छु तपाईँ जानुभएको थियो होला. लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि मनाइयो त्यहाँनिर. सांस्कृतिक कार्यक्रमहरू पनि भए, साहित्यिक गतिविधिहरू पनि भए थोर बहुत रूपमा. हिजो विविध सांस्कृतिक कार्यक्रम गरेर तिहार पनि मनाइयो. त्यसको अवसरमा लक्ष्मी जयन्ती पनि मनाइएको छ. त्यो कार्यक्रममा चाहिँ झन्डै 5 घन्टा चलेको थियो सो कार्यक्रम. भने मसिना बालबालिका युवाहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए. भने महिला भन्नु हाम्रा दिदी अथवा भन्नु आमा भाउजूहरूले चाहिँ उहाँहरूले चाहिँ युवाहरूलाई पुरानो संस्कृति, पुरानो शैली, पुरानो भाका सिकाउने एउटा ध्येयका साथ सङ्गिनी प्रस्तुत गर्नुभएको थियो. हाम्रा पुरुष मित्रहरूले अथवा हामीभन्दा अग्रजहरूले चाहिँ पुरुष अग्रजहरूले बालन पनि खेल्नुभएको थियो. बालन सङ्गिनी पाश्चात्य देशमा आएपछि, पश्चिमतिर आएपछि भुटानी समुदायमा निकै चर्चित विधा बन्दै गएको छ. सायद हामी शिविरमा बस्दा थिएँ धेरै बालन सङ्गीत खेलेनौँ होला. अब पश्चिम देशमा आएर हामी सङ्गीत र बालनलाई निकै चर्चा परिचर्चा गर्दैछौँ, धेरै ठाउँ खेलिरहेछौँ. अन्य देशहरूमा पनि हामी जहाँ जहाँ भुटानीहरू पुगेका छौँ त्यहाँ सांस्कृतिक कार्यक्रम भटोमा बालन सङ्गिनीको निकै चर्चा आउने गरेको छ. यो खुसी लाग्छ. हामी आफ्नै स्थान थाथलोमा हुँदा त्यति धेरै यो विधालाई हामीले सकारेनौँ अथवा भनौँ हामीले प्रोत्साहन गरेनौँ, हामीले त्यति धेरै चर्चा गरेनौँ. तर नौलो मुलुकमा नयाँ ठाउँमा आएपछि निकै चर्चा गऱ्यौँ हामीले. हिजोको कार्यक्रममा दर्शकको उपस्थिति निकै नै ठुलो थियो. एक्सपेक्टेसन भन्दा पनि निकै धेरै दर्शकहरू उपस्थित हुनुभएको थियो. यसले के देखाएको छ भने दक्षिण अस्ट्रेलियाका भुटानी समुदाय, तपाईँ युवा, हामी युवा, त्यसपछि अरू वृद्ध वृद्ध होइन हाम्रोमा है अन्त अग्रजहरू, भुटानी समुदायका अग्रजहरू, नेपाली संस्कृति, हामी नेपाली बोल्छौँ, नेपाली भाषा संस्कृति हाम्रो हो. नेपाली संस्कृति परम्परा र साहित्य क्षेत्र भाषालाई जगर्ना गर्ने हिसाबले, यसलाई प्रोत्साहन गर्ने हिसाबले, यसलाई अझ अगाडि लाने साउथ अस्ट्रेलिया अथवा अस्ट्रेलियन मल्टिकल्चरल यो फेब्रिकभित्र यसलाई अझ दरिलो तरिकाले उभ्याउने प्रयासमा उहाँहरूको साथ सहयोग निकै दरो रहेको देखिन्छ. उहाँहरूको इमोसन धेरै दरो रहेको देखिन्छ. यसको सेरोफरममा देवकोटा जयन्ती अथवा देवकोटा जयन्तीको सेरोफरममा रहेर आज मैले देवकोटा सम्बन्धी केही जानकारीहरू लिएर आएको छु. उहाँको जानकारी सुरु गर्नुभन्दा अगाडि उहाँले लेख्नुभएको यात्री कवितालाई गीत बनाइएको छ. यात्री कविता र यात्री कविता सुनाउने प्रयास गर्दैछु म. नारायण गोपालले गाउनुभएको छ, पुराना गायक. कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो.
मंदिर मां जा छ ईश्वर काम सुनौला गरी रहे को हाथ छुंछा तिलस में कर ले उस ले सेवक
मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो. मैले अघि नारायण गोपालको स्वर भने माफ गर्नुहोला, रविन्द्र शर्माको स्वर रहेको थियो यो. रविन्द्र शर्माको स्वरमा विक्रम अधिकारीलाई धेरै धेरै धन्यवाद मलाई यो सुधार्ने मौका दिएकोमा. उहाँले लेखेर पठाउनु भएको थियो यो रविन्द्र शर्माको स्वर है भन्दै धन्यवाद. यसरी नै सुधार गर्ने मौका दिनुभयो भने हामी भविष्यमा राम्रो राम्रो गीतहरू तपाईँसँग प्रस्तुत गर्नेछौँ. अब म लक्ष्मीप्रसाद देवकोटाको बारेमा थप जानकारी तपाईँहरूसँग बाँड्दैछु. तपाईँले धेरै पटक सुन्नुभयो होला सायद यो हिजोको कार्यक्रममा पनि एउटा प्रस्तुत अथवा त्यतिखेरका एमसी प्रकाश धमाला भाइले यो बोलेर सुनाउनु भएको थियो. हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले छेत्रीको छोरो यो पाउ छुन्छ घिनाले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन. यो मुनामदन लक्ष्मीप्रसाद देवकोटाले लेखेको सबैभन्दा चर्चित पुस्तक मुनामदनबाट लिएको. मुनामदनको एक दुईवटा हरफ म तपाईँलाई फेरि सुनाउने प्रयास गर्दैछु. मुनामदन नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री हुने पुस्तकका रूपमा पाइएको छ. अहिलेसम्म धेरै पुस्तकहरू नेपाली साहित्यमा निक्ले. धेरै वर्ष अगाडि मुनामदन लेखियो झ्याउरे लय, त्यति धेरै मन नपराउने लयमा लेखियो मुनामदन. तर आजसम्म पनि नेपाली पुस्तकहरू प्रकाशित पुस्तकहरूमध्ये सबैभन्दा बढी पुस्तक कुन बिक्री हुन्छ भन्दा मुनामदन. मुनामदन त्यति धेरै चर्चित छ, त्यति धेरै मिठो छ, त्यति धेरै इमोसनल छ. तपाईँले यदि मुनामदन पढ्नु भएको छ भने तपाईँलाई थाहा होला, पढ्नु भएको छैन भने मुनामदन एकपटक अवश्य पनि पढ्नुपर्छ. त्यो नेपाली को त्यतिखेरको देवकोटाको पालामा नेपालीहरूले चाहिँ विदेशमा गएर दुःख गरेर कमाउनु पर्ने बाध्यता, विदेश जानुपर्ने कमाउनु, आफ्नो देशमा कमाउने ठाउँ छैन है, थोरै पैसाको लागि विदेश जानुपर्ने. आज पनि धेरै हामी नेपालीहरू विदेश जान्छन् कमाउनको लागि. त्यो कथा एकदम मार्मिक, एकदम हृदयस्पर्शी तरिकाले उहाँले प्रस्तुत गर्नुभएको छ. म मुनामदनको सुरुको एक दुई हरफहरू तपाईँलाई म सुनाउँदैछु. यहाँ मुनाले बोलेको यो मदन भोट जाने बेलामा, नछोडी नछोडी जानुस् हे मेरा प्राण, न छोडी जानोस् हे मेरा प्राण अकेली मलाई मनको वनमा नदिम्ने गरी विरह जलाई ननिम्दै गरी विरह जलाई लोचनका तारा हे मेरा प्यारा यो ज्योति बिलाए के भनु भन्ने म केही थिइन विष नै पिलाए प्यारा विष नै पिलाए मनको कुरा गलामा अड्छ अड्कन्छ गलामा यो मेरो मुटु पचास बाजी धड्कन्छ पलामा यो छाती मेरो चिरेर खोली नजर गराए त्यो मन केही फर्कदो होला तस्बिर खुलाए आँसुमा खस्छ मनको टुक्रा त्यो आँसु बोल्दैन मनको कुरा मनमै बस्छ छातीले खोल्दैन प्यारा आँसुले बोल्दैन अब मदनको पालो भन्ने हे मेरी मुना नभन त्यसो जुनमा फुले कि फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुले कि म बिसै दिनमा म बिसै दिन बसौँला लासा बाटामा बिसै दिन चखी वा फेरि आउँछ उडी बिहान कुनै दिन प्यारी भेटको बडा दिन मैले तपाईँलाई यो मुनामदनको सुरुका अर्थहरू एक दुईवटा सुनाएँ यति मिठो भाका छ झ्याउरे लय हामीलाई झ्याउरे भन्दा त्यति धेरै राम्रो मिठो जस्तो त सुनिँदैन तर यति मिठो लय हो यति यति मार्मिक कथा छ यो मुनामदनमा है तपाईँले एकपटक अवश्य पनि पढ्नुपर्ने किताब हो यो मुनामदन लक्ष्मीप्रसाद देवकोटाका बारेमा त्यति जति धेरै चर्चा गरिन सकिँदैन अघि मैले सुरुमा भनिहालेँ साहित्यमा त्यति धेरै रुचि नहुनेहरूलाई लक्ष्मण देवकोटा के पढ्नु के जान्नु त्यस्ता भन्ने लाग्ला तर लक्ष्मण देवकोटाको प्रतिभाका बारेमा तपाईँले साहित्य क्षेत्रमा मात्र उहाँले योगदान दिनुभयो भएन अरू धेरै क्षेत्रमा उहाँले योगदान दिनुभएको छ उहाँको बारेमा तपाईँले जान्नुभयो भने अथवा उहाँको बारेमा तपाईँले पढ्नुभयो भने त्यतिखेर तपाईँलाई यस्तो इन्करेजमेन्ट यस्तो त्यो इमोसन तपाईँलाई आउँछ सायद लक्ष्मीप्रसाद देवकोटा त्यति गरिब भएर पनि त्यस्तो सानो उमेरमा यति धेरै काम गर्न सक्यो भने आज म यो उमेरमा किन गर्न सक्दिनँ त्यो त्यो इमोसन त्यो जाँगर त्यो उत्साह त्यो इन्करेजमेन्ट तपाईँभित्र आओस् भन्ने हाम्रो चाहना छ मेरो चाहना छ लक्ष्मीप्रसाद देवकोटा 1966 सालमा कार्तिक 27 गते लक्ष्मी पूजाको दिन जन्मेको त्यही भएर उहाँको नाम उहाँलाई धेरै लक्ष्मी जयन्तीको दिन जन्मेकोले गर्दाखेरि लक्ष्मीप्रसाद भनिएको भन्छन् तर अब त्यो के हो सत्य अहिलेसम्म थाहा भएको छैन काठमाडौँको दिल्ली बजारमा जन्मिनुभएको थियो नेपालको राजधानी दिल्ली बजार आज पनि उहाँ जन्मिनु घर भएको घर जस्ताको त्यति छ बाबु बुवाको नाम उहाँको बुवाको नाम तिलमाधव देवकोटा र आमाको नाम अमर राज्य लक्ष्मी देवकोटा उहाँको घरमा कहिले पनि खाना पुगेन सधैँ नै आज बिहान खाएपछि बेलुका के खाने बेलुका खाएपछि बिहान के खाने एकदम धौधौ परिरहन्थ्यो कहिले पनि खानेकुरो पुगेन खाना लाउन कहिले पनि सुखसालमा पुगेन उहाँको प्रतिभा तपाईँले यो सुनेपछि थाहा होला सायद 10 वर्षमा उहाँले कविता लेख्नु भएको थियो आज पनि त्यो कविता यति ओजस्वी छ यति शक्तिशाली छ तपाईँलाई म सुनाउँछु रहेछ संसार निशा समान आएन जिउँदै रहँदा नि ज्ञान आखेर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान नभो विवेक यो 10 वर्षमा लेखेको कविता भनेर सबैतिर उल्लेख भएको छ मर्न बेलामा पनि उहाँले कृष्णलाई सम्झिनु भएको छ कथा कथा भेटेको छ उहाँ यति धेरै नास्तिक हुनुहुन्थ्यो भगवान्लाई उहाँ त्यति धेरै मान्नुहुन्न थियो अघि तपाईँलाई मैले गीत सुनाएँ कुन मन्दिरमा जान्छु यात्री कुन मन्दिरमा जाने हो उहाँ मन्दिर जानेको विरुद्धमा हुनुहुन्थ्यो मन्दिरमा भगवान् भेटिँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो उहाँ भगवान् भेट्नु छ यदि भने गरिब दुःखीको हृदयमा गरिब दुःखीको मनमा दुःख परेकाहरूको मनमा अशक्तहरूको मनमा उहाँलाई अशक्त गरिब र असहायहरूलाई जब तपाईँ सहयोग गर्नुहुन्छ तब तपाईँ सपोर्ट गर्नुहुन्छ त्यहाँ भगवान् बोल्छन् त्यहाँ भगवान्ले आशीर्वाद दिन्छन् तपाईँलाई। त्यस्तो भावना लिने व्यक्ति अन्तिममा मर्ने बेलामा चाहिँ श्रीकृष्ण सम्झिनु भएको थियो अरे, तर पनि त्यो भनेको श्रीकृष्ण सम्झिनु भनेको मन्दिरमा जानु र मूर्तिलाई पूजा गर्नु होइन, गरिब दुखी अशक्त असहायहरूलाई सहयोग गर्नु भगवान् सम्झिनु भन्ने उहाँको सिद्धान्त आज पनि निकै चरितार्थ छँदैछ, सबैतिर लोकप्रिय छँदैछ। उहाँको मुख्य कृति मुनामदन, सुलोचना, शाकुन्तल, मृत्युशय्याबाट भिखारी जस्ता अनगिन्ती कविताहरू छन्, कथाहरू छन्, नाटक छन्, खण्डकाव्य, महाकाव्य, निबन्ध सङ्ग्रह यति धेरै छन्। म भनेर सक्दै सक्दिनँ उहाँको कविता, उहाँको यो कृतिको बारेमा, त्यही भएर म अहिले भन्न सक्दिनँ। यति धेरै छन्, नाम लिएर साध्य नै हुँदैन। उहाँको जन्मिँदाखेरि राणा शासनकाल थियो है, त्यतिखेर शिक्षा सबै जनताको लागि पहुँचमा थिएन। उहाँले धेरैको प्रयासपछि दरबार हाई स्कुलमा पढ्न पाउनुभयो, त्यतिखेरको एउटा मात्र काठमाडौँमा भएको एउटा मात्र स्कुल हो काठमाडौँमा उहाँले पढ्न पाउनु भयो। कक्षा 10 सकेर 11-12 उहाँले साइन्स पढ्नुभयो, साइन्स पढिसकेर ब्याचलर्समा गएपछि फेरि इङ्ग्लिस लिट्रेचर पढ्नुभयो, अङ्ग्रेजी साहित्य पढ्नुभयो, अङ्ग्रेजी साहित्य बसेर स्कलरसिप पाउनुभयो निकै प्रतिभावान, अनि भारततिर जानुभयो पढ्नको लागि। भारतमा अङ्ग्रेजी पढ्न पाउनु भएन उहाँको चाहनाअनुसार, फेरि अनि त्यसपछि ल पढ्नुभयो, कानुन पढ्नुभयो, पछि फेरि उहाँको इच्छाअनुसार लिट्रेचरमा अथवा इङ्ग्लिस लिट्रेचरमा एमए गर्नुभयो। पढाइसकेर उहाँ घर फर्कँदाखेरि फर्केको 2 वर्षभित्रमा उहाँले बाबु छोरी र बाबु आमा र छोरी तिनजना गुमाउनु भयो। यसले यति यति मर्माहत गराए, यति आक्रान्त भयो उहाँको मन साहित्य, कतिपय आलोचकहरू अथवा कतिपय उहाँका फलोअरहरू, उहाँका चिन्तकहरू के भन्छन् भने, देवकाटा सम्बन्धी चिन्तकहरू के भन्छन् भने, सायद त्यो आक्रान्त अवस्थाले गर्दा नै उहाँलाई चुरोट कम्मली बनायो। चुरोट यति धेरै पिउनुहुन्थ्यो उहाँ, चुरोट नपिकन कविता लेख्न नसक्ने है, त्यो चुरोटको थाक नै हुन्थ्यो एउटा कविता लेखिसक्दा साहित्य टेबलमा, त्यस्तो धेरै। र अन्तिममा चुरोट धेरै पिएको कारणले गर्दाखेरि क्यान्सर भएर उहाँको मृत्यु भयो। यति उहाँ 2 वर्ष भन न पढेर घर फर्क्यो, 2 वर्षमा बाबु आमा र छोरी गुमायो भने केही त्यसको केही पछि फेरि अरू 2 छोराहरूको फेरि मृत्यु भयो। यसले कति पीडा थप्यो, कति बोझ थप्यो, कति आक्रान्तता थप्यो उहाँलाई, यो हामीले यहाँ व्याख्या गरेर साध्य नै छैन। उहाँ करिब करिब पागल अवस्था, पागल जस्तो भइसक्नु भएको थियो त्यस बेलामा। त्यही भएर केही मानिसहरूले चाहिँ उहाँ पागल हुनुभयो भनेर राँचीतिर लगे उपचारको लागि। राँचीको म कथा सुनाउँछु तपाईँलाई। राँची उपचार, लक्ष्मीसे देवकोटा पागल भयो भनेर राँची उपचार गर्न लगिएको थियो, र राँचीमा पुर्याएर उपचारका लागि हस्पिटलमा एडमिट भएपछि डाक्टरले भने, के भने अचम्म लाग्दो कुरो, यो व्यक्ति जसलाई बौला भनिएर उपचार गर्न ल्याइयो त्यो व्यक्ति बौला होइन, अथवा त्यो मानसिक सन्तुलन गुमाएको त्यो व्यक्ति होइन यहाँ उपचारको लागि आउने, तर जसलाई उपचार गर्न ल्यायो अथवा जो चाहिँ बौला लिएर आउने मान्छे थियो ऊ चाहिँ बौला हो, त्यो मानसिक रूपमा अशक्त मान्छे चाहिँ त्यो यो व्यक्ति यो बिरामी हो भनेर जसलाई ल्याउने अथवा देवकोटालाई लिएर जाने व्यक्तिलाई चाहिँ त्यहाँको डाक्टरले बौला बनायो भने देवकोटालाई चाहिँ सध्य मान्छे भन्ने ठहराए। अब यो कथा सुन्नु होला, कति आक्रान्त कस्तो मानसिक असन्तुलन त्यतिखेरको थियो होला सायद, त्यो धेरै बिछोड वियोग उहाँको त्यो पारिवारिक समस्याले गर्दाखेरि 2015 साल अथवा 1958 उहाँलाई क्यान्सर भयो, र क्यान्सर उपचारको लागि उहाँ भारत जानुभयो। भारतमा गएर चाहिँ आन्द्रा काट्नुभयो क्यान्सर उपचार, तर पनि त्यसले उपचार गरेन, 1 वर्षपछि उहाँको मृत्यु भयो। उहाँले के लेखे, के लेखेनन् होला, के लेखे भन्दा पनि के लेखेनन् होला भन्दा सजिलो होला है श्रोताहरू, महाकाव्य लेखे, खण्डकाव्य लेखे, कथा लेखे, कविता लेखे, नाटक लेखे, गीत लेखे, निबन्ध लेखे, प्रबन्ध लेखे, संस्मरण लेखे, यति धेरै विधामा चलाउने सायद, यति धेरै विधा चलाउने सायद अरू नेपाली साहित्यको व्यक्तित्व हुनुहुन्न होला सायद, मलाई लाग्छ। मुनामदन को बारेमा अघि नै मैले चर्चा गरिहालेँ। रामायण धेरै चर्चित हो भानुभक्तको, तर रामायणभन्दा चर्चित मुनामदन हो। मुनामदनले रामायणले एउटा पुरानो कथा, सांस्कृतिक कथा मात्रै बोकेको छ भने मुनामदनले चाहिँ रिभोल्युसनरी आइडिया होइन, परिवर्तनशील सोचाइहरू होइन त्यस्तो बोकेको छ। सायद छेत्रीको छोरो यो पाउ छुन्छ घिनाले छुँदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन, धेरै पटक भनिएको यो श्लोक तपाईँले सान्दर्भिक ठान्नुहुन्छ होला। जातीय विभाजन, जातीय विभेद छुवाछुतको यो हाम्रो नेपाली समाजमा, नेपाली समाज अथवा हिन्दूवादी समाजमा रहेको यो छुवाछुतको विपक्षमा उहाँले यति धेरै बोले, त्यसले गर्दाखेरि पनि त्यो पनि र अरू धेरै इस्युज कथा मार्मिक भएको कारणले गर्दाखेरि पनि मुनामदन यति धेरै चर्चित छ। कति छिटो लेख्नुहुन्थ्यो भन्ने कुरो उहाँलाई, उहाँको बारेमा भनेर साध्यै हुन्न, तर शकुन्तल भन्ने महाकाव्य उहाँले 3 महिनामा सिद्ध्याउनु भएको थियो, महाकाव्य 3 महिनामा सिद्ध्याउनु भएको थियो। सुलोचना भन्ने महाकाव्य 10 दिनमा सिद्ध्याउनु भएको थियो। कुञ्जिनी खण्डकाव्य 1 दिन सिद्ध्याउनु, 1 दिनमा सिद्ध्याएको कुञ्जिनी खण्डकाव्य। बनारसमा पढ्दाखेरिको एउटा अनुभव, उहाँको कथा म तपाईँलाई फेरि सुनाइहाल्छु, समय निकै घर्किसकेको छ, म छोटो कथा सुनाइहाल्छु। गरिबी अवस्था, उहाँलाई घरबाट पढ्नको लागि खर्च, यताउता घुम्नको लागि खर्च केही पनि आउँदैन थियो, उहाँले आफै म्यानेज गर्नुपर्थ्यो। र उहाँले बनारसमा बस्दाखेरि केही कविताहरू छपाउनुहुन्थ्यो, त्यसबाट आएको एक दुई रुपियाँ, त्यतिखेर 1 रुपियाँ 2 रुपियाँ, 8 आना 10 पैसा त्यसले चलाउनुहुन्थ्यो। र एउटा पब्लिसरकोमा उहाँ जानुभयो र मैले एउटा खण्डकाव्य लेखेछ, तपाईँ छापिदिनुहोस् अथवा महाकाव्य लेखेर छापिदिनुहोस् भनेर चाहिँ देवकोटालाई बुझाएँ। अनि अब यति धेरै छाप्ने होइन, बनारस त्यतिखेरको छापाखानाको केन्द्रबिन्दु के पत्ते भनेर पब्लिसरले एउटा दल लिएर आउँदैछ, ला त्यति के राम्रो होला भनेर हेर्दै हेरेन, थपक्क राखेँ पब्लिसरले, भोलि ल अर्को बनाएर लिएर आऊ, यो त्यति मिठो छैन, म अर्को छापौँला भनेर उनलाई फर्काइदिएको थियो। तर उनले भोलिपल्ट 1 दिनपछि है 1 दिन बिराएर भोलिपल्ट फेरि अर्को खण्डकाव्य लिएर गए। अब त्यो देखेर चाहिँ त्यहाँका पब्लिसर अवाक भएको थिए, यति छिटो, यति मिठो, यति मार्मिक कविता अथवा यो काव्य लेख्ने क्षमता भएको व्यक्ति कसरी आयो होला। त्यसपछि उहाँको चर्चा बनारसमा धेरै भयो, जति गरे पनि उहाँ दुःखबाट उम्कन सक्नु भएन, यति दुःख। उहाँले 50 रुपियाँमा चाहिँ प्राध्यापन गर्नुभयो होइन, टिचर भएर काम गर्नुभयो, 50 रुपियाँ महिनाको 50 रुपियाँ है। त्यसपछि राणाकाल सिद्धिएपछि मन्त्री पनि हुनुभयो है, मन्त्री भएकै बेला उहाँकै समयमा हो त्रिभुवन विश्वविद्यालयको स्थापना। यसले पनि देखाउँछ उहाँ मानिस भन्न, उहाँ शिक्षामा त्यतिखेरको शिक्षा ज्योति मानिसमा नपरेको आहत हुनुहुन्थ्यो र शिक्षा चाहिन्छ भन्ने उहाँको ध्येयलाई परिपूर्ति गर्ने हिसाबले त्रिभुवन विश्वविद्यालय स्थापना भयो। उहाँले यो शिक्षा क्षेत्रमा ल्याएको निकै ठुलो क्रान्तिकारी परिवर्तन हो भन्न सकिन्छ। उहाँ स्वतन्त्रतावादी अथवा रोमान्टिसिजम लेख्ने कविता कविका रूपमा चिन्ने गरिन्छ। देवकोटाको बारेमा जति धेरै गफ गरे पनि, जति धेरै भने पनि भनेर साध्य हुँदैन, म भनेर सक्दिनँ पनि। एउटा म कथा अर्को जोड्छु देवकोटाको बारेमा, मैले धेरै गफ गरेँ है, एउटा जोड्छु र त्यसपछि तपाईँलाई म गीत सुनाइहाल्छु। देवकोटालाई कुनै एउटा कवि सम्मेलनमा बोलाइएको थियो र उहाँ यति कविता लेखिरहनु भएको थियो र समय ठ्याक्क भएपछि मलाई थाहा भयो होइन, र हतार हतार जस्तो थियो उहाँ लेख्दै गर्दाखेरि जस्तो बस्नु भएको थियो त्यस्तै कुदेर जानुभयो। म आयोजकहरूले चिनेनन् अथवा पत्याएनन्, यस्तो पनि देवकोटा हुन्छ महाकवि त्यतिखेरको, कसले यस्तो हुँदैन, होइन महाकवि तिमी फर्केर जाऊ भनेर पठाए, बोल्न पाएनन्, भित्र छिर्नै पाएनन् है कार्यक्रम स्थलमा। अनि फर्केर आउनुभयो देवकोटा, बाटोमा एउटा पसलमा पस्नुभयो र नयाँ है कोट प्यान्टहरू चाहिँ हायरमा लिनुभयो एकछिनको लागि, पैसा दिएर हायरमा लिनुभयो र लिएर जानुभयो। अनि भित्र बसेपछि त्यसपछि है मजाले सुट बुट लगाएर आएपछि मान्छे देवकोटा यो भित्र पसाए, बोल्नेखेर आयो उहाँको पालो, र उहाँले अगाडि गएर बोल्नु भएन, तपाईँ उहाँले लगाएको लुगा जुन बाहिर लाउनु भएको थियो त्यो लुगा लगाएर माइकमा अथवा पोडियम जहाँ उहाँ बोल्नु पर्थ्यो त्यहाँ लगाएर राख्नुभयो र फर्केर आएर तलै बस्नुभयो। मान्छे अवाक भए, अनि के गरेको यो भनेर अनि सबैले प्रश्न गर्दाखेरि त्यतिखेर थाहा भयो, अघि म लुगा थोत्रो लुगा लगाएर आउँदाखेरि चाहिँ मलाई पस्न दिएन देवकोटा भनिएन, अब नयाँ लुगा लगाएर आउँदा म देवकोटा भएँ, ठुलो व्यक्ति भएँ, त्यही भएर यो मान्छे ठुलो होइन रहेछ, यो लुगा ठुलो रहेछ, त्यही भएर लुगालाई बोल्न आउनुहोस् म बोल्दिनँ भनेर उहाँले एकदम होइन नयाँ खालको तरिकाले, नयाँ तरिकाले शिक्षा सबैलाई बाँड्नुभएको थियो। श्रोताहरू, मैले देवकोटाको बारेमा निकै धेरै चर्चा गरेँ, मैले अरू 2 जना व्यक्तिको बारेमा पनि चर्चा गर्छु भनेको छु, समय निकै घर्किसकेको छ। म अब तपाईँलाई एउटा पुरानो फिल्मको गीत तपाईँलाई सुनाउँदैछु, सारङ्गी फिल्मबाट छ यो, निकै मिठो गीत छ, तपाईँलाई मन पराउनुहुन्छ होला सायद, सारङ्गीको धुनले भन्छ मेरो मनले।
Thank you. मोहनीले तिम्रै मोहनीले तिम्रै सपनीले तिम्रै मोहनीले मलाई बाध्यो नि मलाई बाध्यो नि बाध्यो नि झन् 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 मलाई बाध्यो नि बाध्यो नि झन् झन् झन्
सारङ्गीको धुनले भन् भन्छ मेरो मनले यो पुरानो नेपाली गीत तपाईँलाई मैले सुनाएँ सारङ्गी फिल्मबाट निकै मिठो गीत थियो सधैँभरि मिठो लागिरहने गीत है आजका आजभोलि आउने गीतहरू दुई चार दिन निकै चर्चित हुन्छ हराउँछन् तर यस्ता गीतहरू सधैँभरि सदाबार मिठो रूपमा रहिरहन्छन्। अब मैले तपाईँलाई सुरुमा भने जस्तै दुईजना व्यक्तिको बारेमा बृहत् रूपमा अहिले संसारभरि चर्चा भएका दुईजना व्यक्तिको बारेमा तपाईँले कति धेरै सुन्नुभएको छ कति धेरै जान्नुभएको छ र पनि मैले पाएका मैले भेटेका केही जानकारी तपाईँलाई बाँड्ने प्रयास गर्दैछु। पहिला म सुरु गर्छु अमेरिकाबाट। अमेरिकाको राष्ट्रपतिको चुनाव तपाईँ हामीले सबैले हेऱ्यौँ सुन्यौँ होइन, धेरै साथीहरूले अथवा तपाईँहरूले फेसबुकमा कमेन्ट गर्नुभएको थियो, धेरैले सपोर्ट गर्नुभएको थियो। अमेरिका बस्ने धेरै भुटनिसहरूले चाहिँ बाराक ओबामालाई जितोस् भन्ने खालको फेसबुक स्ट्याटसहरू लेख्नुभएको थियो होइन, सायद सबैको चाहनाअनुसार उहाँको चाहनाअनुसार सायद बाराक ओबामालाई जितेको हुनसक्छ। कतिजना भुटानीहरूले भोट हाल्नुभयो होला हाल्नु भएन होला त्यो फरक कुरो हो, तर पनि बाराक ओबामालाई दोस्रो कार्यकालको लागि जित्नुभएको थियो। उहाँले इलेक्ट्रल कलेज 238 मध्ये 303 ठाउँमा जितेर उहाँ पुनराष्ट्रपति चुनिनु भएको छ भने उहाँको प्रतिद्वन्दी अथवा होइन अर्को प्रतिपक्षमा रहने प्रतिद्वन्दी चाहिँ 206 मत ल्याउनु भयो मिट रोम्ने है, म्यासाचुसेट्सको फर्मर गभर्नरको रूपमा उहाँ हुनुहुन्थ्यो। र फ्लोरिडाको यो दुइटा जोड्दाखेरि 238 पुरुषसित पुग्दै 538 पुरुषसित पुग्दैन, त्यो चाहिँ के भयो त भन्दाखेरि फ्लोरिडा राज्यको 29 सिट्सहरू चाहिँ अनडिसाइडेड, कसले बाराक ओबामाले जित्ने कि मिट रोम्ले जित्ने भन्ने कुरोमा डिसाइड हुन सकेन, त्यहाँ त्यतिकै रह्यो। अर्को इन्ट्रेस्टिङ कुरो तपाईँलाई थाहा छ कि छैन, अमेरिकाको यसपालिको राष्ट्रपति चुनावमा 417 क्यान्डिडेटले आफ्नो उम्मेदवारी दर्ता गरेको थियो राष्ट्रपतिमा लड्नको लागि, त्यसमा 5-6 चाहिँ चुनावै लडे होइन, 5-6 चाहिँ चुनावमै अगाडि आएर पुरा प्रतिस्पर्धामै होइन, कति बाराक ओबामा त्यसै मिट रोम्ने र तेस्रो व्यक्तिमा आउने एकजना क्यान्डिडेटले 40,000 मतसम्मको रूपमा देशभरिबाट 40,000 मत पाउनुभएको थियो भनेपछि अरू 4-5 व्यक्तिले चाहिँ चुनावमा लडे र केही चुनाव मतहरू पनि जित्यो भने जम्मा राष्ट्रपतिको लागि चुनावमा लड्ने उम्मेदवारी दर्ता गर्ने चाहिँ 417 थिए। यो सँगै अमेरिकाको राष्ट्रपति चुनाव मात्रै भएन, कङ्ग्रेसको चुनाव पनि भयो, सिनेटको चुनाव पनि भयो, र अर्को भनेको चाहिँ अमेरिकामा 51st स्टेटको रूपमा उदाउन लागेको प्युर्टो रिकोमा पनि चुनाव भयो र त्यहाँका प्युर्टो रिकाका अधिकांश जनताले चाहिँ मानिसले चाहिँ हामी छुट्टै स्टेटको रूपमा रहन चाहन्छौँ भनेर मत दिएका छन्, र अब स्टेट कङ्ग्रेसले यसमा लाछाप लगाएपछि अमेरिकामा 51 स्टप हुन्छ, 51 स्टेट हुन्छ अमेरिकामा, अहिलेसम्म हामी 50 स्टेट मात्रै भन्दैछौँ। यो चुनावको पुरा खर्च 6 बिलियन भएको अनुमान गरिएको छ, जसमा चाहिँ प्रेसिडेन्टको चुनावको लागि मात्रै 2.5 अथवा 2.5 बिलियन खर्च भएको छ। यति धेरै खर्च गरेर चुनिएका राष्ट्रपति ओबामाको बारेमा भनिहाल्छु म। राष्ट्रपति ओबामा कोलम्बिया युनिभर्सिटीबाट पढ्नुभएको हो र सिकागोमा उहाँको पढाइसकेपछि सिकागोमा लयरको रूपमा काम गर्नुहुन्थ्यो, हार्वर्ड ल स्कुलमा पनि काम गर्नुहुन्थ्यो त्यसमा, र त्यसपछि सिकागो युनिभर्सिटीमा उहाँले पढाउनु भयो होइन, उहाँले पढाउनु भयो सिकागो युनिभर्सिटी ल स्कुल अफ लमा, धेरै वर्ष भनौँ, त्यसपछि 1997 टु 2004 उहाँले इलिनियस स्टेटमा चाहिँ स्टेट पार्लियामेन्टको रूपमा काम, स्टेट पार्लियामेन्टको के भन्नु एमपी भएर काम गर्नुभयो। जस्तै भनौँ दक्षिण अस्ट्रेलियामा चाहिँ स्टेट पार्लियामेन्ट छ, साउथ अस्ट्रेलियाको स्टेट पार्लियामेन्ट छ, उहाँ पनि इलिनियस भन्ने स्टेटको पार्लियामेन्टमा 1997 एमपी भएर काम गर्नुभयो। त्यसपछि 2000 उहाँले सेन्ट्रल हाउस अफ कङ्ग्रेस अथवा यहाँ भनिन्छ फेडरल पार्लियामेन्ट, वा हुन्छ हाउस अफ कङ्ग्रेस होइन, हाउस अफ कङ्ग्रेसमा चाहिँ चुनाव लड्नुभयो तर उहाँ हार्नुभयो 2000। 2004 फेरि लड्नुभयो र जित्नुभयो है। 2004 राष्ट्रपतीय चुनावको बेला चाहिँ विशेष कार्यक्रम हुन्छ, त्यो कन्भेन्सन पार्टीको कन्भेन्सनमा उहाँले दिएको भाषण पछि चाहिँ उहाँको चर्चा यति धेरै आउन थाल्यो, उहाँको प्रतिभा त्यहाँबाट मात्र देखिन सुरु गरेको होइन। त्यसपछि 2008 आइपुग्दा त उहाँले एक कार्यकाल स्टेटमा एमपी भएर काम गर्नुभयो, एक कार्यकाल फेडरल पार्लियामेन्टमा गएर काम गर्नुभयो, र तेस्रो पटक त राष्ट्रपति हुनुभयो, दुईपटक राष्ट्रपति भइहाल्नुभयो है। अब यति धेरै चर्चित तपाईँले राष्ट्रपति ओबामाको बारेमा अरू धेरै अथवा उहाँको जीवनी पढेर उहाँले बोलेका भाषणहरू सुनेर अन्त केही जान्नुभयो होला अथवा उहाँको इन्सपिरेसनबाट लिनुभयो होला, अझै तपाईँले उहाँ का बारेमा जान्न चाहनुहुन्छ, यति धेरै सिक्न चाहनुहुन्छ, उहाँको भिजनलाई अझै आफूमा अन्तर्निहित गराउन चाहनुहुन्छ भने तपाईँले पढ्न सक्छ, उहाँले किताबहरू पनि लेखेको छ। ड्रिम्स फ्रम माई फादर भन्ने एउटा किताब छ, त्यसपछि बाराक ओबामा द अडेसिटी अफ होप भन्ने, अडेसिटी अफ होप भन्ने किताब पनि उहाँले लेख्नु भएको छ। अडेसिटी अफ होप 2006 लेख्नु भएको उहाँले, त्यसपछि ड्रिम्स फ्रम माई फादर भन्ने 1995 लेख्नु भएको होइन। त्यसपछि 2007 पनि किताब निक्लेको छ उहाँको बारेमा। त्यसपछि चेन्ज विकेन भन्ने 2008 उहाँले दिएका भाषणहरूको कम्पाइलेसन चेन्ज विकेन भन्ने एउटा किताब निक्लिएको छ। अब यो किताब पढ्नुभयो भने चाहिँ सायद तपाईँले ओबामाको भिजन मिसन अथवा ओबामाको त्यो थट्सहरू तपाईँले पाउन सक्नुहुन्छ। चेन्ज विकेन एकदमै गहकिलो किताब, मैले एक दुईपटक पढेको थिएँ, एकपटक दुईपटक पढ्दा अझै मलाई चित्त बुझेन, तिन चार पटक नै मैले यसलाई पढेँ है। त्यति मिठो किताब छ, त्यति धेरै जोसिलो सेन्टेन्सहरू छन्, त्यसले तपाईँलाई अङ्ग्रेज सुधार्ने मात्रै होइन, त्यसले तपाईँलाई आफूमा जोस बढाउने पनि प्रेरणा दिन्छ यसमा है। राष्ट्रपति भएपछि उहाँले निकै धेरै सुधार गर्नुभएको छ, खास गरी डेमोक्रेट पार्टी तल्लो स्तर अथवा भन्नु डेमोक्रेट पार्टीले राष्ट्रिय स्तरमा राजनीतिक त्यति धेरै कन्ट्रोल गर्न सकिरहेको थिएन, अधिकांश राजनीति राष्ट्रपति अथवा राष्ट्रपति त्यसपछि अरू कङ्ग्रेस अथवा सेनेटमा चाहिँ रिपब्लिकनहरूको वर्चस्व भइरहेको थियो। बाराक ओबामा आएपछि निकै धेरै परिवर्तन भएको छ, उहाँले उहाँको सबैभन्दा चर्चित भनेको चाहिँ ओबामा केयर हो, जसले चाहिँ निम्न आय भएका अथवा कम आय भएका गरिबीहरूलाई चाहिँ सहयोग गर्ने हिसाबले अमेरिकामा बस्ने निम्न आय भएकाहरूलाई चाहिँ स्वास्थ्य उपचारको लागि एकदमै कठिनाइ छ र उहाँहरूको सहयोगको लागि चाहिँ ओबामा केयर उहाँ लागू गर्नुभयो, यति धेरै चर्चित भएको छ। उहाँ रिपब्लिकनहरूको वर्चस्व भएको कारणले गर्दाखेरि सायद हाउस अफ कङ्ग्रेसमा रिपब्लिकनहरूको वर्चस्व बढी सङ्ख्या छ, त्यहाँबाट पास हुन सकेन किन विपक्षीहरूले जसरी भयो नि बाह्र गाउँको यो प्रक्रिया रोक्नुपर्छ भन्ने पक्षमा लागे, पास हुन सकेन, सिनेटबाट पास भयो तल आएर हारेको थियो, केही गर्न नलागेपछि त्यो इस्यु चाहिँ मुद्दा चाहिँ सुप्रिम कोर्टमा गयो, हाइकोर्टमा गयो, हाइकोर्टले चाहिँ बाराक ओबामाले ल्याएको त्यो ओबामा केयरको पक्षमा फैसला गरिदियो र लागू भएको छ होइन। त्यसपछि अटो इन्डस्ट्री करिब करिब कलाप्स भएको छ अमेरिकामा, त्यसलाई फर्काउने श्रेय उहाँलाई जान्छ, सायद ओबामा नआएको थियो भने अमेरिकाको आर्थिक सुधार यति धेरै यति छिटो हुन सक्दैन थियो होला, ओबामालाई यति धेरै चर्चा गरेपछि। अब म अर्को देशको अथवा भन्नु संसारको अर्को शक्तिशाली राष्ट्र चिनको बारेमा, चिनका नयाँ नेतृत्वको बारेमा चर्चा गरौँ है, तपाईँलाई म जानकारी दिन्छु, किनभने नयाँ नेतृत्वको बारेमा हामी युवाहरूले जान्नुपर्ने आवश्यकता नै हो, भोलि यिनै भन्नु ठुल्ठुलो विश्वका शक्तिशाली राष्ट्रका नेताहरूले बनाएको त्यो शैली, त्यो सिस्टम, त्यो पोलिसीहरूले विश्वव्यापी रूपमा असर पार्छ र हामी ठुलो भएपछि हामीले कतिपय काममा पनि त्यस्ता पोलिसीहरूले अथवा त्यस्ता व्यक्तित्वबाट सिक्नुपर्ने कतिपय विषयवस्तु पनि रहन सक्छन्, र त्यही भएर मैले तपाईँलाई तिनजना व्यक्तिको बारेमा आज जानकारी दिन्छु। अब चिनको बारेमा कुरा गर्दाखेरि चिन एकदम कम्युनिस्ट पार्टी, पश्चिमा देशहरूले धेरै मन नपराउने पार्टीको रूपमा लिन्छन्, अहिले चिनको 18 स्पेनिस कङ्ग्रेस है चलिरहेछ बेजिङमा, र यसले चाहिँ फिफ्थ जेनेरेसन अफ लिडर्स चुन्दैछ। हु चिन्ताओ राष्ट्रपतिबाट निक्लिँदैछन्, वेजेवाओ प्रधानमन्त्रीबाट निक्लिँदैछन्, र हु जिन्ताओको ठाउँमा जी जिनपिङ भन्ने नयाँ व्यक्ति आउँदैछन्, र वेन्जेवाओको ठाउँमा ली क्याक्विङ भन्ने दुईजना अर्को व्यक्ति आउँदैछन् है। चिनमा चाहिँ प्रत्येक 5 वर्षमा राष्ट्रपति र प्रधानमन्त्री फेरिने गर्छ भने प्रत्येक 10 वर्षमा लिडरसिप रिसफल हुने गर्छ, नयाँ लिडर्सहरू आउने गर्छन् होइन। त्यही भएर माओको देवासनपछि 50 वर्ष भएको छ होइन, त्यस अवधिमा चाहिँ यो अहिले आउने नयाँ पुस्तालाई चाहिँ 5औं पुस्ता भन्ने गरिन्छ चिनमा। अब आउने नयाँ पुस्ताले चाहिँ पुस्ता चाहिँ माओको पालीमा केटाकेटी नै मात्रै थियो, र माओको त्यो सिद्धान्त त्यो शैली त्यो कम्युनिस्ट थ्योरीहरू सबै लिन सकेको छ छैन भन्ने कुरो चाहिँ बिस्तारै देखिन आउँछ। अब जी जिनपिङको बारेमा म अलिकति कुरा गर्छु है। त्यसो त जी जिनपिङ भनेको चाहिँ अब हुने राष्ट्रपति, चाइनाको राष्ट्रपति होइन रूपमा लिइन्छ। उहाँको जन्म 1 जुन 1953 भएको थियो है, बेजिङमै भएको थियो उहाँको जन्म। उहाँ धेरै चाहिँ साङ्सीमा बस्नुभयो, उहाँको पुर्खाहरू त्यहीँबाट आउनुभएको थियो। उहाँ कम्युनिस्ट पार्टीको एकजना गुरिल्ला लिडर है, गुरिल्ला कम्युनिस्ट पार्टीको त्यतिखेर लिडर, माओको पालीमा आन्दोलन गर्ने जी जोन जोङ भन्ने व्यक्तिको छोरा, दोस्रो छोरा हुनुहुन्छ। जिनपिङ 10 वर्षको हुँदाखेरि चाहिँ उहाँको बाबुले केही पार्टीमा नराम्रो काम गरे बापत उहाँलाई पनिस गरियो र फ्याक्ट्रीमा कामदारको रूपमा पठाइयो, पार्टीबाट निष्कासन गरिएर। 15 वर्षको उहाँ 15 वर्षको हुँदाखेरि चाहिँ 1968 त्यसपछि कम्युनिस्ट आन्दोलनमा उहाँ लाग्नुभयो होइन, कल्चरल रिभोल्युसनतिर लाग्नुभयो। 1969 माओजेदुङको होइन, माओजेदुङले डाउन टु कन्ट्री साइड मुभमेन्टतिर लाग्नुभयो, र केही समयपछि नै 1975 आउँदाखेरि उहाँले छोड्नुभयो त्यो प्रक्रिया भने। 1975-79 केमिकल इन्जिनियरिङ उहाँले गर्नुभएको रहेछ। 79-82 बिचमा चाहिँ उहाँको बाउ होइन जिङ जोङको उत्तराधिकारी गोङ ब्याओ त्यतिखेर चाहिँ उप प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सेक्रेटरीको रूपमा काम गर्नुभयो, र उहाँले त्यतिदेखि त्यो अवधिमा चाहिँ सेन्ट्रल मिलिट्री कमिसनको चाहिँ सेक्रेटरी जेनरल भएर पनि काम गर्नुभएछ। 71 उहाँ पस्नु भएको है कम्युनिस्ट पार्टीमा, कम्युनिस्ट युथ लिग अन्तर्गत पस्नु भएको भने पार्टीको पूर्णकालीन सदस्य थिए। 1974 सुरु गर्नुभएको रहेछ। यति धेरै उहाँले सम्हाल्नु भएको छ पदहरू, यो म सबै भनेर सक्दिनँ है। 1990 चाहिँ पार्टी स्कुलको चेयरम्यान हुनुभएको थियो फुजो प्रान्तमा भने, त्यसपछि फुजियन प्रोभिन्सको गभर्नर भएर डिप्युटी गभर्नर र पछि आएर गभर्नर भएर काम गर्नुभयो। त्यसपछि चाहिँ 2008 माफ गर्नु होला, 2008 बेजिङ भएको ओलम्पिक्सको चेयरम्यान भएर काम गर्नुभयो उहाँ भने। त्यसपछि उहाँ बिस्तारै बिस्तारै चढ्नुभयो निकै माथि, र संसारभर चाहिँ उहाँलाई चिन्ने व्यक्तित्वको बारेमा उहाँ विश्व भ्रमण गरेपछि चाहिँ उहाँलाई चिन्ने मौका पाइयो। तर उहाँको बारेमा यति धेरै जानकारी त छैनन्, एकदम गुपचाप राखिएको छ। के भन्ने गरेका छन् टाइम म्यागजिनले चाहिँ 2009-11 र 12 विश्वका एकदम इन्फ्लुएन्सियल पिपल 100 इन्फ्लुएन्सियल पिपलको रूपमा लिस्ट गर्दाखेरि उहाँको नाम आएको थियो भनेपछि विश्वको रूपमा एकदम शक्तिशाली एकदम प्रभाव पार्न सक्ने मान्छेको रूपमा उहाँले लिँदो हुँदो रहेछ भने, 2050 सबैभन्दा के भन्ने इन्फ्लुएन्स पार्ने व्यक्तिको रूपमा उहाँ आउनुहुन्छ। तर उहाँको बारेमा यति धेरै चर्चा मैले गर्न भ्याइनँ, समय घर्किसकेको छ। अर्को हप्ता तपाईँलाई हामी अरू धेरै विविध कार्यक्रमहरू अरू धेरै खुराकहरू लिएर आउनेछौँ। आजको लागि युवा संसारबाट मैले बिदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रम कस्तो रह्यो, तपाईँलाई राम्रो रह्यो होला अथवा मिठो लाग्यो होला भन्ने म आशा गर्छु। अर्को हप्ता हामी अरू विविध सामग्रीहरू लिएर आउनेछौँ। तपाईँको सुख रहोस्। अर्को एक साथ आगामी हप्ता हामी तिहार मनाउँदैछौँ, हाम्रो दसैँ निकै ठुलो पर्व भर्खरै सकिएको छ भने अर्को ठुलो पर्व तिहार सुरु हुन लागेको छ। तिहारको शुभकामना तपाईँलाई म बाँडिहाल्छु। तिहारको शुभकामना छ, प्रवासमा रहेर अथवा अस्ट्रेलियामा बसेर पनि अथवा संसारभर अरू कुनै पनि देशमा बसेर पनि आफ्नो देशमा आफ्नो थाथलोमा बस्न नपाए पनि देशबाट लखेटे पनि तपाईँ हामी शान्तिका साथ बस्न पाएका छौँ अहिले. हामी विदेशमा रहेर पनि हाम्रो संस्कृति सांस्कृतिक धरोहर दसैँ तिहार र अन्य सांस्कृतिक पर्वहरू हामी मनाइरहौँ यही आशा गरौँ. र आगामी दिनमा तपाईँलाई हामी यस्ता धेरै मिठा मिठा परिकारहरू पस्कनेछौँ युवा संसार मार्फतबाट. त्यो तपाईँलाई म बाचा गर्दै अब जाने बेलामा तपाईँलाई म एउटा मिठो गीत छोड्दैछु. करिब करिब 5-6 मिनट छ जस्तो लाग्दैछ मलाई. त्यो समयमा तपाईँलाई यो तिहारको गीत तपाईँलाई छोड्दै जाँदैछु. तपाईँको तिहार सुखमय रहोस्, मङ्गलमय रहोस् यही कामना छ. अर्को हप्ता पुनः भेट्ने आशाका साथ आजलाई बिदा मान्छु म. नमस्कार.
केटाकेटी हो, एकअर्काले साह्रै भोग्यो, उता मातङतिर लगेर बाँधेर.